صلی علیہ وسلم تسلیما اللهم صل على سيدنا مولانا محمد بن عبد الجود والكرم اللهم صل على سيدنا مولانا محمد وعليه الف الف مرة اللهم صل على سيدنا مولانا محمد وعليه صحبه وسلم ما بعد حضرت آدم علیہ السلام کو جب اللہ سبحانہ تعالیٰ نے زمین میں بھیجا یا زمین پر اتارا تو خالی ہاتھ نہیں بھیجا بلکہ اللہ پاک نے ایک عظیم تحفے کے ساتھ آپ کو زمین پر بھیجا, خالص جنت کا تحفہ تھا. ظاہر جو تحفہ اللہ کی طرف سے ہو کتنا قیمتی ہوگا اور کتنا عظیم تحفہ ہوگا, اور وہ ایسا تحفہ تھا کہ بنی آدم نے یعنی حضرت آدم علیہ السلام کی اولاد نے شروع سے لے کے قیامت تک اس تحفے کو سینے سے لگایا اور اس کی عظمت کو اور اس کی شان کو سمجھا, اور الحمدللہ وہ انسانیت کے لیے ایک بہت بڑی چیز ثابت ہے. حضرت آدم علیہ السلام کو جنت سے بھیجا زمین پر, اللہ سبحانہ تعالیٰ نے فرشتوں میں یہ اعلان کیا کہ میں اپنے خلیفہ بناؤں گا جو زمین پہ بھیجوں گا, انی جعل فی الارض خلیفہ, زمین پہ میں ایک اپنا خلیفہ بنا کر بھیجوں گا. یہ اعلان تھا اللہ پاک کا قرآن فرشتوں کے درمیان. ٹھیک, بنایا گیا, اسلم کو بنایا, تخلیق کی اللہ پاک نے, ساری فرشتوں کی تخلیق بھی کی اللہ تعالیٰ نے, شیطان کی بھی تخلیق کی, نفس کی بھی تخلیق کی, حضرت آدم علیہ السلام کو پیدا کیا. پیدا کرنے کے بعد اللہ سبحانہ تعالیٰ نے فرشتوں سے کہا سجدہ کرو. فرشتے پہلے اعتراض کہہ چکے تھے کہ اللہ تعالیٰ تو ایک پیدا تو کر رہا ہے, زمین پر بھیجے گا, لیکن یہ تو فساد نہ کریں, اور ہم تو تیری عبادت کرتے ہیں, ذکر کرتے ہیں, تسبیحات کرتے ہیں, عبادت کرتے ہیں. اللہ تعالیٰ نے فرمایا کہ بھی جو میں جانتا ہوں تم نہیں جانتے. بنایا گیا حضرت آدم علیہ السلام کو, سجدے کا حکم دیا, تمام فرشتوں نے سجدہ کیا اور شیطان نے سجدہ نہیں کیا. اللہ سبحانہ تعالیٰ نے حضرت آدم علیہ السلام کو بنانے کے بعد جب سب سجدہ کر چکے تو فرمایا کہ بھائی آدم سے چلو جنت میں جاؤ اور اپنی بیوی کے ساتھ مزے کرو, آرام سے رہو, جہاں سے کھانا ہے کھاؤ پیو, بس آرام سے جنت کے اندر. اب یہاں ایک بات ہے کہ اللہ سبحانہ تعالیٰ نے تو یہ اعلان کیا تھا کہ میں آدم علیہ السلام کو فی جان پر خلیفہ, میں تو زمین پہ خلیفہ بھیج رہا ہوں, اور ادھر کیا کہا جا رہا ہے آدموں کو جنت میں رہو. یہ دو چیزیں ہیں سوچنے والی, کہ ہاتھ تو یہ کہ میں خلیفہ بناؤں گا تجھے دنیا کے لیے, بس بات ختم ہو گئی تھی, سجدہ کر لیا تو آدم سم کر جاؤ بھائی, اترو جا اب زمین میں جاؤ, زمین کے لیے میں نے پیدا کی ہے. تو وہاں کہا کیا کہا جا رہا ہے کہ بھائی جنت میں جاؤ اور مزے کرو, اپنی بیوی کے ساتھ رہو. ہاں ایک چیز کا خیال رکھنا, اللہ تعالیٰ نے کہا فلا تقربوا بهذا الشجرة, اس درخت کے قریب نہ جانا, فلا تكونوا من الجاهلين ظالمین, ورنہ تم نے یہ کام کیا کہ درخت کے پاس گئے تو تم کیا ہو جاؤ گے, نقصان اٹھانے والے ہو جاؤ گے, بہت سخت نقصان ہوگا تمہیں. اب وہ جنت میں ہے. یہاں پر ایک سوال ہے کہ اللہ تعالیٰ نے जमीन पे क्यों नहीं भेजा, और जन्नत में क्यों रखा, जब आपने कहा था जन्नत में भेजेंगे। तो बुज़ुर्गान दीन ने कुछ इस पर बहुत अच्छी बात की है, और बहुत अजीब भी है और प्यारी बात भी है। फरमाया कि जन्नत में तो फरिश्ते थे, आदम सलाम का तो मकसद ही दुनिया में जाना था, तो आपको जो वहाँ रखा जन्नत में, तो वजह उसकी ये थी कि हज़रत आदम अलैहिस्सलाम में अभी वो सलाहियत पैदा नहीं हुई थी ज़मीन पे जा सकते, उनमें वो क्वालिटीज़ ही नहीं आई थी, वो सलाहियत ही पैदा नहीं हुई थी कि ज़मीन पे उतरते। तो पहले तो अल्लाह ताला ने उनको ज़मीन वाली सलाहियत देनी थी, जिसका इशारा फरमा दिया था ताला ने, तब वो ज़मीन पे जा सकते थे। इसलिए नहीं भेजा, क्यों, जिस तरह अल्लाह ताला ने मना फरमाया कि तुमने इस दरख्त के नज़दीक नहीं जाना, बस काम शुरू हुआ, शैतान आ गया, उसने वसवसे डाले और आदम अलैहिस्सलाम गलती कर बैठे, उस तरह का फल खा बैठे। ये वो कहानी थी अब जो सारी औलाद के साथ चलनी थी दुनिया के ऊपर, जो वहाँ से इब्तदा शुरू हुई। अल्लाह ताला ने बंदों को ये हुक्म देना था फलां काम मत करना, और शैतान ने कहा था यही काम तो तुमने करना है, खबरदार ऐसे नहीं करना, नहीं दुकान तो तेरी चल ही नहीं सकती जब तक ये तू काम नहीं करेगा, तेरी तरक्की नहीं हो सकती। दो वही बिल्कुल कहा दरख्त के पास ना जाना, तो शैतान ने क्या किया, यही तो दरख्त जो काम बनाएगा आपका। तो ये पूरी स्टोरी जो थी ज़मीन पर उतर चुकी थी और ज़मीन पर थी, जो होना था हमारे साथ और हो रहा है, कि अल्लाह के अहकाम हम पर आते हैं, कुरान बताते हैं, हुक्म होता है अल्लाह तआला का, उधर शैतान क्या कहता है, हो ही नहीं सकता, अगर तुमने ये काम कर लिया तुम मारे जाओगे, तुम्हारी तरक्की इधर है, इधर नहीं है, तुम्हारा काम इधर बनना है, ऐसे नहीं बनना, नुकसान इसमें है, फ़ायदा इसमें है, होता ही नहीं होता। तो आदमी बहकते चले जाते हैं। जब आदम अलैहिस्सलाम से बात हो गई, क्या हुआ कि उनमें वो सलाहियत पैदा हो गई जो ज़मीन की सलाहियत थी, क्या कि गलती करने वाले। जब ये सलाहियत पैदा हो गई, इस्तेदाद पैदा हो गई अस्सलाम में, तो तब अल्लाह ताला ने कहा कि भाई जाओ अब तुम ज़मीन पर उतर जाओ, अब तुम ज़मीन पर रह सकते हो, क्योंकि ये जगह तो है ऐसी कि जिसमें वो नहीं रह सकता जो गलती करके जन्नत में रहे, तो फरिश्तों का मुकाम बन गया, वो निजी इंसान का मुकाम बन गया। लेकिन अल्लाह सुबहान तआला ने खलीफा बना के भेज रहे थे, गलती तो हुई, अल्लाह ताला ने खाली हाथ नहीं भेजा आदम अलैहिस्सलाम को, बल्कि एक अजीम तोहफा दिया, बहुत ही अजीम तोहफे के साथ आदम अलैहिस्सलाम को मुझे भेजा कि जिससे तेरी औलाद क़यामत तक फ़ायदा उठाएगी इस तोहफे से। वो बदकिस्मत इंसान होंगे, महरूम तरीन इंसान होंगे कि जो इस तोहफे को नहीं समझेंगे और इस तोहफे को इस्तेमाल नहीं करेंगे। आदम अलैहिस्सलाम वही तोहफा लेके ज़मीन पर आए, वो तोहफा क्या है, आसमान का तोहफा है, अल्लाह का दिया तोहफा है। रब्बना ज़लमना अन्फुसना वल्लम तग़फिर लना लनकुन्ना मिनल ख़ासिरीन, वो तोहफा जो था जो गलती के बाद हज़रत आदम अलैहिस्सलाम को दिया गया कि तेरी जो औलाद है वो यही काम करेगी, गलतियाँ करेगी, तो देख मैं तुझे तोहफा देता हूँ जो उनके काम आएगा, वो क्या है, इस्तग़फ़ार का तोहफा। अस्तग़फ़ार एक ऐसी चीज़ है, ये जन्नत का तोहफा है जो आदम सलाम को दिया गया, और हमारे लिए एक अजीम तरीन चीज़ है अस्तग़फ़ार जो है दोस्तों, ये इतनी अजीम चीज़ है, अल्लाह अकबर, कि तमाम दुआओं की जान है ये अस्तग़फ़ार जो है, और तमाम जाम अजीम अल्लाह की रहमत का मजमूआ है ये अस्तग़फ़ार, पर तो है अल्लाह ताली की रहमत का पूरा अक्स है इसमें। अस्तग़फ़ार जो है वो एक ऐसी चीज़ है कि सिर्फ और सिर्फ गुनाहों को ख़त्म नहीं करती, बल्कि अस्तग़फ़ार दर्जात को भी बुलंद करती है, इबादात को भी कबूल कराती है, इताआत को भी बुलंद करती है, क़ुर्ब इलाही भी नसीब फरमाती है, नफ्स और शैतान के से भी महफूज करती है, बल्कि बहुत बड़ा हथियार है जिससे نفس اور شیطان سے انسان محفوظ ہو سکتا ہے. یہ استغفار ہے, اتنی زبردست چیز ہے یہ استغفار. بخاری میں ہے حدیث کہ نبی کریم صلی اللہ علیہ وسلم حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ روایت فرماتے ہیں حدیث کو کہ ہم ایک مجلس میں تھے اور نبی کریم صلی اللہ علیہ وسلم مجلس منعقد تھی, صحابہ کرام بیٹھے تھے. مفسر نے لکھا ہے اکثر حدیث پڑھتے ہیں کہ نبی بن کے مجلس کے بارے میں, تو بھائی وہ مجلس ایسی ہوتی تھی کہ نبی کریم تشریف رکھتے تھے اور صحابہ کرام بیٹھے ہوتے تھے, لیکن پن ڈراپ سائلنٹ ہوتا تھا, بالکل کوئی بات کوئی گفتگو نہیں. وہاں ایسی مجلس نہیں تھی کہ وہاں کوئی بات ہو رہی ہے یا مسئلہ چھڑا ہوا ہے یا کوئی بحث ہو رہی ہے یا نبی کریم صاحب کوئی باتیں کر رہے ہیں یا کچھ گفتگو ہو رہی ہے, کچھ نہیں ہوتا تھا, بالکل خاموش, پن ڈراپ سائلنٹ ہوتا تھا. اور ایسا ہوتا تھا کہ آسمان سے انوارات کا, رحمتوں کا, علوم کا بارشیں ہو رہی ہوتی تھیں سینوں پر انسانوں کی. یہ حالت ہوتی تھی, عجیب کیفیت میں صحابہ کرام بیٹھے ہوتے تھے. ہاں کوئی آیا ساحل, اس نے کوئی سوال کر دیا تو نبی اکرم نے اس کا خاموشی سے جواب دے دیا اور پھر خاموشی ہو گئی. کبھی ہوا آپ نبی نے کوئی ارشاد فرما دیا, اس کے بعد پھر خاموشی ہو گئی اور مستقل مجمع اسی طرح بیٹھا رہتا تھا, خاموشی کے ساتھ اللہ کے ذکر میں محو رہتے تھے. حقیقتاً میں آپ کو بتاؤں کہ کتنے سال میں نے اسی مجلس میں گزاری, اسی قسم کی مجلس میں. الحمدللہ حضرت نور اللہ مرکزی کی مجلس تھی, بالکل یہ سنت کا بالکل یہی طریقہ تھا. یعنی آپ کے جو نشست ہوتی تھی وہ تو پانچ پانچ چھ چھ گھنٹے کی ہوتی تھی, یعنی لمبی نشست ہوتی تھی. بالکل یہ معمول تھا, تشریف رکھتے تھے بالکل خاموش, لوگ آتے جاتے تھے, بیٹھے رہتے تھے, اپنے مراقبے میں بیٹھتے تھے, کوئی گفتگو کوئی کچھ نہیں. کبھی آدھ گھنٹے کے بعد کوئی سائل آیا, اس نے کوئی بات کی, آپ نے جواب دیا, اس کے بعد پھر خاموشی. یعنی میرے ساتھ اکثر یہ ہوتا تھا کہ اگر میں دو ہفتے وہاں رہ رہا ہوں حضرت ساتھ تو بامشکل بامشکل مجھے یاد نہیں کہ کوئی بات میں نے کی ہو. ہاں دو باتیں, جاتے میں سلام اور آتے میں دعا, اس کے علاوہ کچھ بھی نہیں ہوتا تھا, کوئی سوال نہیں کوئی. لیکن الحمدللہ اس مجلس کا نور انوارات میں آپ کو بتا نہیں سکتا, جب وہاں سے اٹھ کے آتے تھے ایسا لگتا تھا کہ سینہ نور سے بھر گیا انسان. میں آپ کو اپنی ذاتی بات بتا رہا ہوں, وہ تو ایک فقیر کی بات کر رہا ہوں, تو وہ تو صحابہ کرام کی مسجد تھی جس میں نبی اکرم خود تشریف رکھتے تھے. آج بھی جب میں اس بات کو آپ کے سامنے دہرا رہا ہوں, باخدا میں آپ بتا رہا ہوں کہ حضرت کی اس مسجد کو دیکھتا ہوں آج بھی اس کی لذت محسوس کرتا ہوں. کہ عجیب چیز تھی, انہوں نے اکثر ساری زندگی اسی کام میں گزرا ہے, گئے ہیں, کوئی نہ کوئی بات ہو رہی ہوتی ہے, کوئی گفتگو ہو رہی ہوتی ہے, کوئی مسئلہ چھڑا ہوتا ہے یا کسی قسم کی بات ہوتی ہے, اکثر مجالس میں نے دیکھا. لیکن میں اپنے حضرت کی مجلس کی میں آپ بتا رہا ہوں کہ گھنٹوں گھنٹوں, بعض اوقات تو یہ ہوتا تھا کہ پورا پورا دن مجھے وہاں رہنا پڑتا تھا, پورا پورا دن حضرت کے قدموں میں بیٹھتا تھا. بہت ہی مشکل سے کوئی شخص آیا تو بات کی ہے, ورنہ خاموشی اور خاموشی. اور بھرا ہے, مجمع بھرا ہوا ہے, مجالے کوئی ہے, آ رہے ہیں بیٹھے ہیں, بس چپ ہیں, جس نے جانے اٹھ کے چلا گیا, بالکل گفتگو نہیں, کوئی بات بھی نہیں. تو بہرحال حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ فرماتے ہیں کہ ایسی مجلس تھی, ہم سب نام خاموش تھے, تو ہم نے, میں نے کہتے ہیں کیا دیکھا اور گنا کہ نبی پاک نے 100 دفعہ استغفار کیا ہے اس مجلس کے اندر, رب اغفر لی وتب علی انک انت التواب الرحیم. 100 دفعہ استغفار فرمایا, اہمیت تھی تو کوئی بات تھی نا, اتنی بڑی ہستی جب استغفار پڑھا فرما رہی, اس کا کوئی مطلب تو ہوگا نا, کیا کتنی بڑی چیز ہے, کتنا بڑا فیل ہے کرنا. گناہ کے حساب سے استغفار ایسی چیز ہے کہ کتنا انسان گناہ کرتا ہے, ظاہر ہے جسے اس جب زمین ہمیں بھیجا گیا تو اسی صلاحیت کے ساتھ بھیجا گیا, ورنہ یہ صلاحیت نہ ہوتی تو ہم بھی اوپر ہوتے. لیکن یہ صلاحیت پیدا کی گئی آدم علیہ السلام میں, جب تک یہ صلاحیت پیدا نہیں تھی تو کہاں تھے آپ, آسمانوں پہ تھے, فرشتوں کے ساتھ تھے. تو اللہ تعالیٰ نے یہ صلاحیت پیدا کی تب نیچے آئے, تو ظاہر ہم تو ان کی اولاد ہیں, ہمارے میں گناہوں کی صلاحیت تو موجود ہے, یہ چیز تو موجود ہے. تو اللہ تعالیٰ نے اس کا تریاق پیدا کر دیا, سادی دے دی کہ فکر نہ کرو, تم سے اگر یہ غلطی ہو گئی, اگر غلطی ہو جائے, کچھ بھی ہو جائے, استغفار کر لو, میں معاف کر دوں گا تمہیں. کتنی بڑی چیز آپ یہ دیکھیں, کتنی غلطیاں ہم سے ہوتی ہیں, کتنے گناہ ہم سے ہوتے ہیں. مسلم شریف کی حدیث ہے کہ اللہ سبحانہ تعالیٰ رات کے وقت اپنی رحمت کا ہاتھ پھیلاتے ہیں اور کہتے ہیں کہ مخلوق آؤ استغفار کرو, مجھ سے بخشش مانگو, میں تمہارے سارے گناہوں کو معاف فرما دوں گا. جتنے بھی گناہ دن میں کیے ہوتے ہیں بندے نے, ہمارے جتنے بھی گناہ ہوتے ہیں رات, اللہ تعالیٰ کہتے ہیں مجھ سے استغفار کو میں معاف کر دوں گا. دن میں اللہ تعالیٰ رحمت کا ہاتھ پھیلاتے ہیں, فرماتے ہیں رات میں جو تم نے گناہ کیے تو اس سے گناہ سرزد ہو گئے, استغفار کر, مجھ سے معافی مانگ, میں تجھے معاف کر دوں. بتاؤ اگر یہ نہ ہوتی تو کیا حال ہوتا ہمارا, بتائیں آپ کہاں گناہ ہمارے جمع ہوتے, کس حال میں ہوتے, کوئی حساب تھا کہ ہم بچ جاتے اللہ کی ناراضگی سے, بتائیں. اور کتنی عجیب عظیم چیز ہے کہ گناہ کے ساتھ تعلق نہیں استغفار کا. عبادت گزار بندہ ہو, متقی بندہ ہو, بہت ہی پرہیزگار بندہ ہے, بہت اعلیٰ درجے کا ہے, ولایت کے اونچے درجے پر ہے, پھر بھی کیا ہے استغفار کام آتی ہے, استغفار اس کے لیے بھی لازم ہے. نبی کریم صلی اللہ علیہ وسلم رات کے وقت ساری رات عبادت کرنے کے بعد, ساری رات عبادت کرنے کے بعد صبح ہوتی تو آپ استغفار کرتے تھے. عائشہ صدیقہ رضی اللہ تعالیٰ نے پوچھا, یہ امام بخاری کی حدیث ہے, مستغفرین بالاسحار کی آیت پڑھ کے, یا رسول اللہ صلی اللہ علیہ وسلم یہ کیا بات ہے کہ ساری رات عبادت کی جائے اور اللہ تعالیٰ کہہ رہا ہے عبادت کرنے کے بعد مستغفرین بالاسحار صبح ہوتی ہے تو وہ کیا کرتے ہیں, تو وہ استغفار کرتے ہیں, تو انہوں نے کوئی برا کام تو نہیں کیا, کوئی گناہ تو نہیں کیا. یہ استغفار کس لیے کی جاتی ہے, استغفار کیوں کرتے ہیں اور کیوں لازم ہے استغفار کرنا, اتنے نیک کام کیے ہیں اور اتنے کرنے کے بعد گناہ, نماز پڑھی ہے, گناہ تو نہیں کیا. اللہ کے نبی نے فرمایا کہ بھائی کوئی ہے انسان جو اللہ کی عبادت کا حق ادا کر سکے, میں ہی یہ کہتا ہوں رات کی عبادت کے بعد اللہ تعالیٰ میں تیری عبادت کا حق ادا نہیں کر سکا. کائنات کا اتنا بڑا انسان امام الانبیاء جب وہ کہہ دیں گے میں حق ادا نہیں کر سکا تو میری اور آپ کی نمازوں کا حق ادا ہم کیسے حق ادا کروا دیں گے. تو فرمایا تو اللہ کا کرم ہے کہ اللہ تعالیٰ نے استغفار میں ایک ایسی چیز رکھ دی ہے کہ انسان جب عبادت کرتا ہے, کوئی نماز پڑھتا ہے, کوئی عبادت کرتا ہے اور اس کے بعد استغفار کر لیتا ہے تو چاہے کتنی ٹوٹی پوٹی عبادت ہو اللہ تعالیٰ اس عبادت کو قبول فرما لیتا ہے. سرکاری دسوں کا معمول تھا کہ آپ نماز کے بعد تین دفعہ استغفار, استغفر اللہ, استغفر اللہ, استغفر اللہ فرماتے تھے. وجہ اس کی یہ تھی کہ نماز پڑھنے کے بعد جو ہم کرتے ہیں اس کا مطلب کیا ہے کہ اللہ تعالیٰ تیری نماز کا تو ہم حق ادا ہی نہیں کر سکے, ہمیں تو پتہ ہی نہیں ہم کس طرح تیری نماز کو ادا کی ہے. ظاہر ہے آپ کی نمازیں ہوں گی, میری تو ایسی نہیں ہے کہ با اتنی غلطیاں, اتنی کوتاہیاں, اتنی بڑی عبادت تیرے دربار میں سجدہ کر رہے ہیں, تجھ سے مانگ رہے ہیں, اور کتنی بڑی عبادت تو ہمیں لگائے رکھا, تو باہر نکلے تو ہمیں پتہ چلا ہم نماز سے نکلے یا نہیں نکلے, تو اس کے بعد کس منہ سے ہم کہیں کہ اللہ تعالیٰ ہم تیری نماز پڑھی ہے. سبحان اللہ, استغفار کی برکت دیکھیں کہ جب انسان تین دفعہ استغفار کر لیتا ہے تو اللہ سبحانہ تعالیٰ اس کی عبادت کو قبول فرما لیتا ہے. ورنہ کس کی مجال تھی کہ جو اللہ تعالیٰ کی عبادت کو حق ادا کر سکتا ہے. اور یہی نہیں کہ نماز کے ساتھ, بلکہ جب بھی کوئی انسان عبادت کرے, جب بھی کوئی عبادت اللہ توفیق عطا فرمائے تو اس کے بعد استغفار انسان کو کر لینی چاہیے, کیونکہ اس سے کیا ہے کہ انسان کی عبادت اللہ تعالیٰ قبول فرما لیتے ہیں کہ بھائی اس نے تسلیم کر لیا, اس نے مان لیا کہ اللہ تعالیٰ میں تیرا شائن شان عبادت نہیں کر سکا, میں تیرا حق ادا کر ہی نہیں سکتا, کروں بھی کیسے, میں نہیں کر سکتا, یہ تو میں اپنی استطاعت کے مطابق پوری کوشش جو میں کر سکتا تھا اس کے مطابق میں نے یہ تیری عبادت کی ہے, تو چاہتا تو یہ ہوں کہ اب تو اس کو قبول فرمائے, لیکن کس منہ سے کہوں اللہ تعالیٰ تو قبول فرمائے, تو اللہ تعالیٰ نے کہا کہ چل میں نے تجھے ایک قلم بتا دیا, تو استغفار کر میں تیری عبادت کو قبول فرما لوں. تو میرے بھائی یہ ایک بہت ہی عمدہ قسم کا تحفہ اللہ پاک نے ہمیں عطا فرمایا ہے استغفار کا, اور پھر دوسری امتوں کے مقابلے تو اس امت کے تو بہت ہی درجہ ہے اس پر. ہمارا تو معاملہ یہ ہے کہ ہم تو چاہے جتنے گناہ کر لیں, جتنے گناہ کر لیں, باقی امت کے ساتھ تو اور بھی معاملات लेकिन इस उम्मत के साथ तो ये है, कितने गुना इंसान कर ले और गुना करने के बाद कहते अल्लाह मुझे माफ फरमा दे, अल्लाह माफ फरमा देते। तो ये एक ऐसी इबादत है, एक ऐसा वजीफा है कि हर हालत में इंसान इबादत के लिए, गुनाहों के लिए, दर्जात बुलंदी के लिए और एतआत के लिए, अल्लाह के कुर्ब के लिए, मार्फत के लिए, जिस मुकाम पे भी इंसान इस वजीफे को जारी रखेगा, अल्हम्दुलिल्लाह हर चीज में उसकी बढ़ोतरी और तरक्की होना शुरू हो जाती है। लेकिन हम इतने बड़े अल्लाह ताला के दिए तोहफे को बहुत कम इस्तेमाल करते हैं, बहुत कम। मेरा ख्याल नमाज के बाद भी बहुत कम लोग पढ़ते होंगे, मेरे भाई इसकी तफ तफजा फरमाए, ये बहुत ही कीमती चीज़ है। अल्लाह के नबी इरशाद फरमाते हैं कि कसरत के साथ इस्तग़फ़ार किया करो, कि मैं खुद 100 दफ़ा इस्तग़फ़ार दिन के अंदर करता हूँ, अल्लाह के नबी फरमाते हैं। तो इसकी अहमियत को बताया है, इतनी बड़ी चीज़ है कि तुम्हारे लिए तो हमें मिसाल दे रहे हैं, अल्लाह के नबी के मतलब हमारे लिए इतनी कीमती चीज़ है कि हमें बताया जाए कि इसको मत छोड़ो, ये बहुत अजीम और अजीब अजीब तोहफा अल्लाह पाक ने बता फरमाया है। तो कम से कम हमें इसकी आदत इतनी जब अव्वल तो ये है कि क्योंकि कसरत गुना है तो कसरत इस्तग़फ़ार होनी चाहिए। और हकीकत तो यह है कि बुजुर्गों का मामूल तो ये रहा है कि उनके विर्द जबान है इस्तग़फ़ार, 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 जबान का विर्द बन जाता है उनका, हर वक्त अल्लाह से तौबा मांगते रहते हैं, हर वक्त तौबा मांगते रहते हैं, अल्लाह ताला माफ़ फरमा, अल्लाह ताला हर वक्त माफ़ फरमाते रहते हैं। इतनी बड़ी चीज़ है, इतना मामूल बना ले इसका इंसान, इतनी आदत बना ले हर वक्त। अब यहाँ पता ही चल गया कि कितनी ही इबादत आदमी कर ले, कितनी ही बुलंदियों पर चले जाए, लेकिन इस्तग़फ़ार को नहीं छोड़ सकता आदमी। हर हालत में इस्तग़फ़ार की जरूरत पड़ती है इंसान को। और अगर जिंदगी में यह आदत बन जाती है इंसान की, सोचें आप, नमाज के बाद भी, दुआओं के बाद भी, कुरान के बाद भी, हर नेक अमल के बाद भी इंसान का इस्तग़फ़ारुल्लाह, इस्तग़फ़ारुल्लाह, दो चीज़ों में एकदम पैदा होती है। एक चीज तो ये, उसमें ये घमंड खत्म हो जाता है कि मैं इबादत करने वाला हूँ, मैं बहुत कुछ करने वाला हूँ, उसको ये एहसास रहता है कि मैंने कुछ भी नहीं किया, अल्लाह तू ही माफ़ फरमाएगा। उसके जहन से जो शैतान के एक वसवसा पैदा कर देता है इंसान की इबादत खराब करने के लिए कि तूने इबादत कर ली है, तूने रमज़ान बड़ा अच्छा गुजार लिया है। अक्सर हम कहते हैं जी रमज़ान बड़ा अच्छा गुजारा जनाब, रोजे में बड़ा मजा आया, हज में बड़ा लुत्फ आया, अक्सर हम कहते हैं ना। तो सबसे पहले ये कहें अस्तग़फ़िरुल्लाह, 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 अल्लाह ताला कबूल फरमा ले, हम तो कुछ भी नहीं कर सके। अस्तग़फ़िरुल्लाह पैगाम ही देती है इंसान को। उसके बाद जो तारीफ इंसान चाहे करता रहे, लुत्फ आते ही इंसान को इबादत में, किसको नहीं आता, वो भी अल्लाह का फजल ही है। लेकिन क्या है कि किसी चीज़ को भी इंसान इस तरह ना ले कि वो कहे जी मैं बस कर लिया, बस सब मुकम्मल हो गया मामला, नहीं। हर चीज़ को ऐसा नहीं कि कुछ हुआ ही नहीं, मैं कुछ कर ही नहीं सका, क्योंकि शायन शान तो हम कोई चीज़ दे ही नहीं सकते उसके, उसकी बारगाह में कोई पहुँचा ही नहीं सकता, एक दुआ भी नहीं दे सकता। दुआओं की जान है इस्तग़फ़ार, तमाम दुआओं को आप जमा कर लें, उन दुआओं के जो रूह होगी वो इस्तग़फ़ार होगी। जब तक उसमें इस्तग़फ़ार नहीं होगा, दुआएं भी कबूल इंसान की नहीं की जाती, उसमें हज़ारों चीज़ें पैदा हो जाती हैं। तो हर चीज़ की सफाई, हर इबादत की सफाई, हर दर्जे की सफाई, यानी ये अल्लाह तआला ने आज आपको कुतुब बना दिया, आज अब दाल बना दिया, कल कुतुब बन गया, यानी 24 क्या बना दिया। तो क्या है कि हर मुकाम से दूसरे मुकाम पर आप देख लो वो इस्तग़फ़ार की कसरत करवाते हैं और कसरत फरमाते हैं इस चीज़ से। एक मुकाम से दूसरा मुकाम जो बुलंद होता है इंसान का, तो अल्लाह ताला इस्तग़फ़ार, अल्लाह से तौबा करते हैं, अल्लाह ताला हम तो हक अदा नहीं कर सके उसका, तूने हमें बुलंद फरमा दिया। तो ये ऐसी ज़बरदस्त चीज़ है, एक गुनाहगार से लेके एक ऊंचे दर्जे तक इंसान कितनी बुलंदी पर हो, उसके लिए अक्सर चीज़ है तो इस इस्तग़फ़ार का मांगना। हम तो खैर बहुत ही निचले दर्जे पर हैं कि अपने गुनाहों की माफ़ी करते रहें, इसका मामूल बना लें। कम से कम, कम से कम, जैसे कि इस मुस्लिम शरीफ की हदीस मैंने आपको बताई है कि अल्लाह ताला 2 दफ़ा अपनी रहमत के हाथ फैलाते हैं, दिन में भी और रात के अंदर भी, तो सुबह और शाम, तो ज़रूरी हमें 100 दफ़ा, जैसे अल्लाह ने फरमाया कि मैं हर रोज़ 100 दफ़ा इस्तग़फ़ार करता हूँ, तो कम से कम ये सुन्नत जो है नबी पाक की, इसको हमने अदा करना है कि कम से कम सुबह और शाम इस्तग़फ़ार पढ़नी, रब खुली पढ़ लें, इस्तग़फ़िरुल्लाह पढ़ लें, इस्तग़फ़िरुल्लज़ी ला इलाहा इल्लल्लाह करीम पढ़ लें, जो भी मतलब सीगा आपको पसंद है इस्तग़फ़ार का, उसको ज़रूर पढ़ें। अब 100 तो कम से कम ज़रूर होना चाहिए, याद रखें 100 तो सुबह और शाम, ये तो मामूल हमें रखना चाहिए, ये सोचते हुए कि अल्लाह ताला का इस वक्त रहमत का हाथ फैला हुआ है और हमारे जो रात के गुनाह अल्लाह ताला अपनी रहमत के सब समेट देगा, और इस्तग़फ़ार की एक तस्वीर इंसान ज़रूर कर ले। तो कहने का मतलब ये है दोस्तों कि कुछ करना चाहिए, हमें कुछ करना चाहिए आखिरत के लिए। ये जो रात है आज अल्हम्दुलिल्लाह शबे जुम्मा, ये है तौबा इस्तिग़फ़ार की रात है और अल्हम्दुलिल्लाह, और है भी ये जिक्र की रात। आप देखें सारी दुआएं दुआएं हैं, अल्लाह से माफ़ियाँ मांगते हैं इसमें, क्या हर दुआ जो माफ़ी की दुआ है अल्लाह के फजल से, ये भी एक तरीका इस्तिग़फ़ार है। देखना जितनी हम दुआएं मांगते हैं अल्लाह से, दुआएं सब अपने गुनाहों की दुआ मांगी जाती है। तो कहने का मतलब यह है दोस्तों, ये दुआ जो इस्तिग़फ़ार है ये बहुत अजीम दुआ है, इसका मामूल होना चाहिए, कसरत होनी चाहिए, और ख़ास ख़ास खास मौके पर, ख़ास खास दिनों में, ख़ास खास लम्हात में, जब भी कोई काम शुरू करने से पहले क्या करें, इस्तिग़फ़ार पहले पढ़ लें, 11 दफ़ा पढ़ लें, 7 दफ़ा पढ़ लें, 3 दफ़ा पढ़ लें, जितनी तौफीक हो उसको फ़ौरन 7-8 दफ़ा इस्तिग़फ़ार करने के बाद फिर किसी काम की तरफ रुजू फरमाएं। इंशाअल्लाह इससे आप फ़ायदे देखें कि अल्लाह ताला कितने फ़ायदे इसमें अता फरमाते हैं। अल्लाह ताला मुझे भी तौफीक दे और आप ज़ात को तौफीक अता फरमाएं।